जनेवा समझौते पर अमल दरामद शुरू। ईरान ने यूरेनियम की 20% अफजूदगी मुअत्तल कर दी। यूरोपीय यूनियन के वज़राए खारजा भी पाबंदियां उठाने के लिए ब्रसल्स पहुंच गए। पाकिस्तान के शहर रावलपिंडी में खुद कुछ दहशत गर्दाना हमला, 13 जां बहक, दर्जनों जख्मी। वजीर आजम और आर्मी चीफ का सिक्योरिटी सूरत हाल पर तबादला ख्याल। शाम से मुतालिक जनेवा 2 इजलास में शिरकत के लिए ईरान को बाज़ाब्ता दावतनामा भेज दिया गया। बान की मून का ऐलान। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, इस्लामी जमहूरी ईरान के दारुल हुकूमत तहरान से ख़बरों के बुलेटिन के साथ हाज़िर ख़िदमत हैं। हमारी वेबसाइट का पता है urdu.sahertv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahertv.ir। इंटरनेट पर बराह रास्त हमारी नशियात आप इन पतों पर देख सकते हैं urdu.sahertv.ir/ios, urdu.sahertv.ir/android और urdu.sahertv.ir/live। लीजिए अब आप तफसील के साथ खबरें मुलाहजा फरमाइए। ईरान के एटमी मामले पर ईरान और 5 जमा एक ग्रुप के दरमियान जनेवा समझौते के तहत ईरान ने यूरेनियम की 20% अफजूदगी का अमल आज से रजाकाराना तौर पर मुअत्तल कर दिया है। यह बात जौहरी तवानाई के कौमी इदारे के सरबरा अली अकबर सालही ने सहाफियों से बातचीत करते हुए कही। उन्होंने कहा कि जनेवा समझौते के तहत तय पाने वाले ज्वाइंट एक्शन प्लान के मुताबिक ईरान अपनी पुरअमन एटमी सरगर्मियों में पैदा किए जाने वाले बहरान को ख़त्म करने की जानिब कदम बढ़ा रहा है। उन्होंने कहा कि ईरान की पुरम जौहरी सरगर्मियों के बारे में पैदा किए जाने वाले बहरान के खात्मे का अमल शुरू हो गया है और फरीकैन बाज़ इकदामात अंजाम दे रहे हैं। अली अकबर सालही ने कहा कि जौहरी तवानाई के आलमी इदारे IAEA के माहरीन ज्वाइंट एक्शन प्लान पर अमल दरामद का रास्ता हमवार करने की गरज से 2 रोज़ कबल ईरान पहुँच गए थे। उन्होंने कहा कि आलमी एजेंसी के माहरीन नतंस में 20% अफजूदगी रोके जाने के अमल की निगरानी कर रहे हैं, जबकि माहरीन की टीमें फुर्दू और अराक की साइटों पर भी पहुंच गई हैं। उधर ब्रसल्स में यूरोपीय यूनियन के वज़राए खारजा का इजलास हो रहा है, जिसमें ईरान के खिलाफ पाबंदियां उठाए जाने के बारे में फैसला किया जाएगा। बरतानवी वजीर खारजा विलियम हैग ने इस मौके पर कहा है कि ये एक तारीखी दिन है और हम ईरान में मौजूद आलमी मुआयनाकारों की रिपोर्ट का इंतज़ार कर रहे हैं। यूरोपीय यूनियन के उमूर खारजा की इंचार्ज कैथरीन एश्टन ने भी अपने एक बयान में कहा है कि आज एक तारीखी दिन है और हम ईरान की जौहरी सरगर्मियों के पुरअमन होने के बारे में इत्मीनान हासिल करने की जानिब कदम उठा रहे हैं। उन्होंने कहा कि आलमी एजेंसी के मुआयनाकारों की रिपोर्ट मौसूल होने के फौरन बाद ईरान के खिलाफ पाबंदियां उठाने का अमल शुरू हो जाएगा और इसके लिए यूरोपीय यूनियन के वज़राए खारजा ब्रसल्स पहुँच गए हैं। वाज़ह रहे कि ईरान और 5+1 ग्रुप के दरमियान तय पाने वाले ज्वाइंट एक्शन प्लान के तहत ईरान 20% अफजूदा यूरेनियम का आधा जख़ीरा 6 माह में और बतदरी 6 मरहलों में रकीक बनाएगा, जबकि बाकी को एटमी फ्यूल में तब्दील करके तेहरान के तहकीकाती रिएक्टर के लिए इस्तेमाल करेगा। ईरान के इस रजाकाराना इकदाम के जवाब में मगरबी ममालिक तेहरान के खिलाफ आयद पाबंदियों को उठाएंगे। ईरान के नायब वज़ीर ख़ारजा सैयद अब्बास इराक़शी ने कहा है कि दोनों ही फरीक बैक वक्त अपने वादों पर अमल करेंगे। 27वीं बैनुल अक्वामी वहदत इस्लामी कॉन्फ्रेंस, जिसमें दुनिया के 54 मुल्कों के मुफक्किरीन, उलमा और दानिशवर हजरात ने शिरकत की, इतवार की रात तेहरान में एक बयान जारी करके खत्म हो गई।
कॉन्फ्रेंस के दौरान दुनिया के मुख्तलिफ मुल्कों से आए हुए मेहमानों ने वहदत के मौजू पर मुख्तलिफ जावियों से तबादले ख्याल किया। कॉन्फ्रेंस में शरीक मेहमानों ने इस्लामी इत्तेहाद, कुरानी तालीमात की ज़रूरत, वहदत इस्लामी और उसकी राह में हायल रुकावट जैसे मौजूदात पर अपने अपने नज़रियात पेश किए। कॉन्फ्रेंस के इफ्तिताही तकरीब से खिताब करते हुए सदर डॉक्टर हसन रूहानी ने कहा था कि मुसलमानों की दुश्मन ताकतों ने हमेशा मुस्लिम अकवाम के दरमियान इख्तलाफ और तफरका फैलाने की कोशिश की। सदर ममलकत हुज्जतुल इस्लाम हसन रूहानी ने कहा कि आज कुछ गुरोह जो इस्लामी तालीमात, इस्लाम के अखलाकी उसूलों और उसकी सही सकाफत से बेबहरा हैं, इस्लाम और जिहाद के नाम पर इस्लाम की छवि को बिगाड़ कर पेश कर रहे हैं और इस्लाम की दुनिया वालों के सामने गलत तस्वीर पेश कर रहे हैं। सदर हसन रूहानी ने कहा कि इस किस्म के इकदामात इंतहाई अफसोसनाक हैं। तकरीब मज़ाहिब इस्लामी फोरम के सेक्रेटरी जनरल आयतुल्ला मोहसिन अराकी ने भी کانفرنس کے آغاز میں مذہب کے نام پر فتنوں اور مذہبی منافرت پھیلانے کی کوشش اور اسی طرح ایک دوسرے کی تکفیر اور قتل کرنے کو عالمی امن کے لیے خطرناک قرار دیا۔ وحدت اسلامی کانفرنس میں شریک مہمانوں نے اتوار کو قائد انقلاب اسلامی سے بھی ملاقات کی۔ ولی امر مسلمین نے اس ملاقات میں فرمایا کہ تمام تر سازشوں کے باوجود اتحاد امت اور آگہی و اسلامی بیداری کے زیر سایہ امت مسلمہ اور عالم اسلام کا مستقبل تابناک ہے۔ قائد انقلاب اسلامی نے کہا کہ امریکہ اور عالمی شہزوروں کی گزشتہ 65 سال سے یہی کوشش ہے کہ مسئلہ فلسطین فراموش کر دیا جائے اور غاصب صہیونی حکومت کو دوام بخشا جائے۔ آپ نے فرمایا کہ امت مسلمہ میں اختلاف و تفرقہ پھیلانے کا دشمنوں کا ایک مقصد یہ بھی ہے۔ آیت اللہ العظمیٰ خامنائی نے فرمایا کہ لبنان کی 33 روزہ، غزہ کی 22 روزہ اور 8 روزہ جنگ نے ثابت کر دیا کہ چند ایک حکومتوں کو چھوڑ کر جو عملی طور پر اغیار کے مفادات کی محافظ بن گئی ہیں، امت اسلامیہ نے پوری ہوشیاری اور اسلامی شناخت کے ساتھ فلسطینیوں کے وجود کو باقی رکھا ہے۔ بین الاقوامی وحدت اسلامی کانفرنس کے اختتامی پروگرام سے تشخیص مصلحت نظام کونسل کے سربراہ آیت اللہ ہاشمی رفسنجانی نے بھی خطاب کرتے ہوئے عالمی اسلام کی موجودہ صورتحال کو افسوسناک قرار دیا اور کہا کہ مسلمانوں کے درمیان جس طرح سے اختلاف اور تفرقہ پھیلانے کی کوشش کی جا رہی ہے وہ وحدت پیغمبر اسلام کی سفارشات اور حکم خداوندی کے برخلاف ہے۔ آیت اللہ ہاشمی رفسنجانی نے کہا کہ آج جس طرح کا اختلاف پیدا کیا جا رہا ہے اس کے نتیجے میں لوگوں کا قتل عام ہو رہا ہے اور مسلمان ایک دوسرے کا ہی خون بہا رہے ہیں، جو بہت ہی افسوسناک ہے۔ انہوں نے مسلمانوں کی صفوں میں اتحاد کی ضرورت پر زور دیا۔ اتوار کو کانفرنس کے اختتام پر جاری ہونے والے بیان میں یہ بات زور دے کر کہی گئی ہے کہ امت اسلامیہ کے درمیان سیاسی اختلافات کو نظریاتی، تاریخی اور فقہی اختلافات میں تبدیل کرنے سے گریز کیا جائے۔ بیان میں کہا گیا ہے کہ امت کے درمیان ہر قسم کی فتنہ انگیزی کا اسلام دشمن قوتوں کو فائدہ پہنچ رہا ہے۔ بیان میں فلسطینیوں کے خلاف اسرائیل کے ظالمانہ اقدامات کی بھی مذمت کرتے ہوئے ایک آزاد فلسطینی ریاست کے قیام کا مطالبہ کیا گیا ہے۔ وحدت اسلامی کانفرنس کے اختتامی بیان میں مختلف مذاہب کی سرکردہ شخصیات اور پیغمبر اسلام کی ازواج مطہرات کی توہین کے حرام ہونے پر مبنی آیت اللہ العظمیٰ سید علی خامنائی کے تاریخی فتوے کا بھی خیر مقدم کیا گیا ہے۔
پاکستان کے شہر راولپنڈی میں ہونے والے خود کش دھماکے میں کم از کم 13 افراد جاں بحق اور دسیوں دیگر زخمی ہو گئے ہیں۔ پاکستانی ذرائع کے مطابق یہ دھماکہ پیر کی صبح راولپنڈی کے آر اے بازار کے قریب ہوا۔ یہ علاقہ پاکستانی فوج کے جنرل ہیڈ کوارٹر کے قریب واقع ہے۔ مرنے والوں میں 6 سیکورٹی اہلکار بھی شامل ہیں جبکہ 7 عام شہری بتائے جاتے ہیں۔ زخمیوں کو اسپتال منتقل کر دیا گیا ہے، جن میں سے کئی کی حالت تشویشناک ہے۔ پولیس حکام کے مطابق حملہ آور کا نشانہ سیکورٹی اہلکار تھے۔ آر اے بازار پاکستانی فوج کے جنرل ہیڈ کوارٹر کے قریب واقع ہونے کی وجہ سے انتہائی حساس علاقہ تصور کیا جاتا ہے۔ کلعدم تحریک طالبان پاکستان نے دھماکے کی ذمہ داری قبول کر لی ہے۔ یہ بم دھماکہ بنو میں سیکورٹی فورس کے اہلکاروں کو لے جانے والی گاڑی میں ہونے والے حملے کے صرف ایک دن کے بعد ہوا ہے، جس میں 20 ایف سی اہلکار ہلاک ہو گئے تھے۔ بنو اور راولپنڈی کے دھماکوں کے بعد پاکستان کے وزیر اعظم میاں نواز شریف نے آرمی چیف جنرل راحیل شریف سے ٹیلی فون پر بات چیت کی ہے۔ پاکستانی ذرائع کا کہنا ہے کہ اس ٹیلیفونی گفتگو میں ملک کی سیکورٹی کی صورتحال اور دہشت گردانہ واقعات کی روک تھام کے طریقوں پر بات چیت کی گئی۔ کلعدم تحریک طالبان پاکستان نے راولپنڈی دھماکے کی ذمہ داری ایک ایسے وقت میں قبول کی ہے جب اس نے ایک دن پہلے ہی کہا تھا کہ اگر حکومت نے ایک نیتی کا ثبوت دے تو وہ حکومت کے ساتھ مذاکرات کے لیے تیار ہے۔ کراچی میں دہشت گردوں اور شرپسندوں کے خلاف رینجرز کا آپریشن سیاسی اختلافات کا شکار ہوتا جا رہا ہے۔ تفصیلات بتا رہے ہیں کراچی سے صفدر عباس۔
وزیراعظم نواز شریف کی ہدایت پر کراچی میں دہشت گردوں کے خلاف جاری آپریشن تیسرے مرحلے میں پہنچ کر کھٹائی کا شکار ہو گیا۔ پولیس اور رینجرز حکام کے تبادلوں کا معاملہ سنگین صورتحال اختیار کر گیا۔ کراچی میں امن و امان کی صورتحال کسی سے ڈھکی چھپی نہیں۔ شہر میں ہونے والی قتل و غارت گری کو کبھی دہشت گردی تو کبھی لسانیت، کبھی فرقہ واریت تو کبھی ذاتی دشمنی کا نام دیا گیا۔ یہی وہ عوامل تھے جنہیں بنیاد بنا کر کراچی میں آپریشن شروع کیا گیا۔ کراچی میں دہشت گردی کے خلاف 4.5 ماہ سے جاری آپریشن کو سب سے زیادہ دھچکا تیسرے مرحلے میں محکمہ پولیس میں سیاسی مداخلت اور تبدیلیوں سے پہنچا۔ کراچی پولیس کے سربراہ شاہد حیات کی تبدیلی پر رینجرز کی جانب سے سخت مخالفت کی جا رہی ہے، جبکہ حکومت سندھ نے رینجرز کو آپریشن کے لیے مزید رقم دینے سے انکار کر دیا اور تمام تر اعتراضات اور تحفظات کے باوجود نچلے درجے کے ایک افسر کو پولیس کا فیلڈ کمانڈر مقرر کر دیا۔ حکومت سندھ کا کہنا ہے کہ جو رقم 6 ماہ تک استعمال ہونا تھی وہ رینجرز نے 4 مہینوں میں ہی خرچ کر دی۔ ادھر شہری کہتے ہیں دہشت گردوں کے خلاف آپریشن پر حکومت سندھ نے 1 ارب روپے خرچ کر دیے، اس کے باوجود مطلوبہ نتائج حاصل نہیں ہو پا رہے۔ حالات میں بہتری تو آئی لیکن معمولی۔
تو کمی ہوئی ہے ویسے کافی حد تک کے، لیکن یہ جو ہمارے ابھی انسپکٹر صاحب کو مار دیا گیا یہ بہت بڑا ظلم ہے۔ یہ
پہلے سے بہت امن ہے، تو پہلے دہشت گردی تھی یا پہلے اس ٹائپ کی چیزیں تھوڑی کم ہو گئی ہیں؟
الحمدللہ دہشت گردی ختم ہے اور جو پریشن چل رہی ہے تو اچھا کام ہے۔
نعمان اللہ کا شکر ہے، کرم ہے، پہلے سے بہتری آئی ہے اور ہر چیز میں، مطلب یہ کہ ہم لوگ آرام سے سکون سے نکلنے کے قابل ہو گئے ہیں، ڈر خوف رہی نہیں ہے۔
پولیس اور رینجرز حکام کے اعداد و شمار کے مطابق کراچی آپریشن کے دوران 13,000 سے زائد افراد گرفتار کیے گئے، جن میں گرفتار ٹارگٹ کلرز کی تعداد تقریباً 500 ہے، جبکہ شہریوں کا بھی یہی کہنا ہے کہ دہشت گردی کے خاتمے تک کراچی میں آپریشن جاری رہنا چاہیے۔ قانون نافذ کرنے والے اداروں کا کہنا ہے دہشت گردوں کے خاتمے تک کراچی آپریشن جاری رہے گا۔ صفدر عباس، سہار عالمی نیٹ پر، کراچی۔
اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے کہا ہے کہ ایران کو شام سے متعلق جنیوا 2 اجلاس میں شرکت کی دعوت دے دی گئی ہے۔ اقوام متحدہ کے ہیڈ کوارٹر میں صحافیوں سے بات چیت کرتے ہوئے بان کی مون نے کہا کہ ایران کو مذکورہ اجلاس میں شرکت کی دعوت دی گئی ہے اور تہران نے یہ دعوت قبول کر لی ہے۔ بان کی مون کا کہنا تھا کہ بحران شام کے حل میں ایران کلیدی کردار ادا کر سکتا ہے۔ واضح رہے کہ اس سے پہلے بھی عالمی حلقوں کی جانب سے جنیوا 2 اجلاس میں ایران کی شرکت پر زور دیا جاتا رہا ہے، تاہم باضابطہ طور پر کوئی دعوت نہیں دی گئی تھی۔ ایران بارہا یہ اعلان کر چکا ہے کہ وہ جنیوا 2 کانفرنس میں شرکت کے لیے تیار ہے، لیکن اس حوالے سے کوئی شرط قبول نہیں کرے گا۔ بحران شام کے حل کی غرض سے جنیوا 2 کانفرنس 22 جنوری کو سوئٹزرلینڈ کے شہر مونٹیرو میں ہونے والی ہے، جس میں 30 ملکوں کے وزرائے خارجہ شرکت کریں گے۔ ایران کے وزیر خارجہ محمد جواد ظریف نے سنیچر کو اپنے ایک بیان میں کہا تھا کہ اگر ایران کو غیر مشروط طور پر اجلاس میں شرکت کی دعوت دی گئی تو وہ اس میں حصہ لے گا۔ وزیر خارجہ محمد جواد ظریف نے کہا تھا کہ ایران کا موقف پہلے دن ہی سے یہی رہا ہے کہ شام کے بحران کو صرف اور صرف سیاسی طریقے سے حل کیا جانا چاہیے۔ حکومت شام کے خلاف لڑنے والے دہشت گرد گروہوں کے درمیان جھڑپیں بدستور جاری ہیں۔ خبروں میں کہا گیا ہے کہ شمال مغربی شام کے صوبے ادلب کے نواحی شہر بنش میں نام نہاد فری سیرین آرمی اور دولت الاسلامیہ فی العراق و شام کے دہشت گرد گروہوں کے درمیان لڑائی میں شدت آ گئی ہے اور درجنوں دہشت گرد مارے گئے ہیں۔ دوسری جانب شامی فوج نے ادلب کے نواحی علاقوں میں دہشت گردوں کے خلاف آپریشن جاری رکھتے ہوئے متعدد ملکی اور غیر ملکی دہشت گردوں کو موت کے گھاٹ اتار دیا ہے۔ ہلاک ہونے والے دہشت گردوں میں متعدد کا تعلق سعودی عرب سے بتایا جاتا ہے۔ جنوبی شہر درا میں بھی شامی فوج کے ساتھ لڑائی میں متعدد دہشت گردوں کے مارے جانے کی خبر ہے۔ شامی فوج نے حلب شہر میں ایک فوجی چھاؤنی اور جیل پر حملے کی کوشش بھی ناکام بنا دی ہے۔ اس دوران ہونے والی جھڑپوں میں درجنوں دہشت گرد ہلاک ہو گئے ہیں جبکہ باقی فرار ہو گئے۔ شامی فوج نے دمشق کے نواحی علاقے اللوان میں بھی دہشت گردوں کے اسلحے کے ایک ڈپو پر قبضہ کر لیا ہے۔ دریاسنا دولت الاسلامیہ فی العراق و شام نامی دہشت گرد گروپ سے علیحدگی اختیار کرنے والے ایک شخص نے برطانوی اخبار ڈیلی ٹیلی گراف کو بتایا ہے کہ شام میں سرگرم دہشت گرد عناصر اس کے ساتھ تربیت حاصل کرنے والے سینکڑوں برطانوی شہریوں کو ملک واپس جانے کے بعد دہشت گردانہ حملوں کی ترغیب دلا رہے ہیں۔ دولت الاسلامیہ فی العراق و شام یا داعش نامی گروپ سے علیحدگی اختیار کرنے والے مذکورہ دہشت گرد نے بتایا کہ دہشت گردوں کو انتہائی خطرناک تربیت دی جاتی ہے۔ عراق کے وزیراعظم نوری المالکی نے مشرق وسطی کی مشکلات اور مسائل کے حل کی ضرورت پر زور دیا ہے۔ امریکی اخبار واشنگٹن پوسٹ کو انٹرویو دیتے ہوئے عراقی وزیراعظم نوری المالکی نے کہا کہ مشرق وسطی کے تمام ملکوں کے مسائل ایک دوسرے سے مربوط ہیں اور خطے کے دیگر ملکوں کے حالات سے الگ کر کے عراق کے مسائل اور مشکلات کا حل نکالا نہیں جا سکتا۔ عراقی وزیراعظم نے صوبہ الانبار میں فوج اور دہشت گردوں کے درمیان لڑائیوں کا ذکر کرتے ہوئے کہا کہ عراقی عوام کے سبھی طبقات दहशतगर्दों के खिलाफ जंग में शरीक हैं। उन्होंने कहा कि हुकूमत की जानिब से दहशतगर्दों के खिलाफ जंग में शरीक होने की अपील का सूबे अलम्बार के कबाइल ने मुस्बत जवाब दिया है। वज़ीर आज़म नूरी अल मालकी ने यह बात भी जोर देकर कही कि इराक दहशतगर्दी के खिलाफ जंग में कामयाब होगा, ताहम उन्होंने इराक और शाम के दहशतगर्दों के दरमियान गहरे राब्तों पर तश्वीश का इजहार किया। इराकी वज़ीर आज़म ने दहशतगर्दी के खिलाफ जंग में इराकी आवाम के इत्तेहाद और आलमी बरादरी की हिमायत को इंतहाई अहम करार दिया। उन्होंने कहा कि इराक में फ़िरकावाराना हमाहंगी की सूरत हाल इत्मीनान बख्श है, ताहम बाज़ अरब ममालिक दहशतगर्दों की हिमायत करके इराक में पाए जाने वाली फ़िरकावाराना हमाहंगी को सबोताश करने की कोशिश कर रहे हैं। इराकी वज़ीर आज़म ने यह बात खुलकर कही कि बाज़ मुल्की सियासतदान और बाज़ हमसाया अरब ममालिक अपने मफादात की खातिर शिया और सुन्नी इख्तलाफात को हवा देना चाहते हैं। उन्होंने खबरदार किया कि इराक में फ़िरकावाराना जंग के शोले भड़काने वाले इस आग से अपना दामन भी नहीं बचा सकेंगे। इसराइली फौजों ने गर्ब उर्दन के मुख्तलिफ इलाकों पर हमले जारी रखते हुए एक फलस्तीनी रुकने पार्लियामेंट समेत 10 फलस्तीनी शहरियों को अगवा कर लिया है। फलस्तीनी ज़राए के मुताबिक इसराइली फौजों ने पीर के रोज़ एक इश्तआल अंगेज़ कार्रवाई के दौरान फलस्तीन की कानून साज असम्बली के रुकन खालिद साद याहिया को अगवा कर लिया है। खालिद साद याहिया का ताल्लुक हमास के पार्लियामानी धड़े से बताया जाता है। इसराइली फौजियों ने एक खातून को भी अगवा किया है। इसराइली फौजियों ने 8 दीगर फलस्तीनियों को अलखलील, रामुल्ला और नाबलस के इलाके से अगवा किया। गुज़िश्ता रात भी गासिब इसराइली फौजी ने मशरक़ी क़िलक़िलिया के इलाके अज़ून पर हमला करके 4 फलस्तीनी नौजवानों को अगवा कर लिया था। शिमाली लबनान के शहर त्राबलुस में मुसल्ला झड़पें एक बार फिर शुरू हो गई हैं। अलमिनार टेलीविज़न के मुताबिक झड़पें त्राबलुस के इलाकों बाबे तिबाना और जबल मोहसिन में मौजूद मुसल्ला अनासर के दरमियान हो रही हैं, जिनके दौरान अब तक 2 अफराद हलाक और 21 जख्मी हुए हैं। हुकूमत लबनान ने झड़पों के खात्मे के लिए फ़ौज को त्राबलुस शहर में तैनात कर दिया है। हफ्ते की रात त्राबलुस शहर में होने वाली झड़पों में 1 शख्स हलाक और 10 जख्मी हो गए थे। शाम में बदमनी के आगाज़ से लेकर अब तक जबल मोहसिन और बाबे तिबाना में मौजूद मुसल्ला अनासर के दरमियान कई बार झड़पें हो चुकी हैं, जिसमें दर्जनों अफराद मारे गए हैं। जबल मोहसिन के लोग शामी हुकूमत के हामी और बाबे तिबाना के लोग शामी हुकूमत के मुखालफीन बताए जाते हैं। अफगानिस्तान की नेशनल सिक्योरिटी काउंसिल ने अपने मुल्क में गैर मुल्की फौजियों के हमले और बमबारी फौरी तौर पर बंद किए जाने की जरूरत पर जोर दिया है। अफगानिस्तान के सदर के दफ्तर से जारी होने वाले बयान में कहा गया है कि मुल्क की नेशनल सिक्योरिटी काउंसिल ने, जिसका इजलास सदर हामिद करजई की सदारत में हुआ, आम शहरियों के घरों पर गैर मुल्की फौजियों के हमलों पर अपनी शदीद तशवीश का इजहार किया है। अफगानिस्तान की नेशनल सिक्योरिटी काउंसिल ने अपने बयान में सूबे परवान में गैर मुल्की फौजियों के हमले की, जिसमें 13 खवातीन और बच्चे मारे गए हैं, सख्त अल्फाज में मजम्मत की। इजलास में अफगानिस्तान और पाकिस्तान के साथ अमरीका की स्ट्रैटेजिक मुशारकत के ताल्लुक से नए दफ्तर के क्याम के सिलसिले में अमरीकी इकदाम का भी जायजा लिया गया। इससे पहले अफगान सदर हामिद करजई ने भी अपने एक बयान में रिहायशी इलाकों पर अमरीका के जंगी तैयारों के हमलों की मजम्मत की थी। हामिद करजई ने काबुल में अपने एक बयान में कहा था कि अमरीका को रिहायशी इलाकों पर अपनी बमबारी रोक कर तालिबान के साथ मुजाकरात शुरू करना चाहिए। हामिद करजई ने अमरीकी हमले की मजम्मत एक ऐसे वक्त में की है जब सूबे परवान में होने वाले हमले की तहकीकात करने वाली टीम ने यह रिपोर्ट दे दी है कि अमरीकी हमले में मारे गए सभी लोग आम शहरी थे। एक मुसल्ला दहशतगर्द ग्रुप ने रूस के शहर वोल्वोग्राद में होने वाले धमाकों की जिम्मेदारी कबूल करते हुए सूची ओलंपिक तक ऐसे हमले जारी रखने की धमकी दी है। खबर रसां इदारों के रिपोर्ट के मुताबिक हाल ही में सामने वाली एक वीडियो क्लिप में एक शख्स को रूसी जबान में सदर व्लादिमीर पुतिन को सूची ओलंपिक के हवाले से धमकी देते हुए दिखाया गया है। इस वीडियो में बताया गया है कि सलमान और अब्दुलरहमान नामी 2 अफराद ने वोल्गोग्राड हमले किए थे, जिनका ताल्लुक विलायत दागिस्तान नामी ग्रुप से है। ये ग्रुप इराक के अंसार उस सुन्ना नामी दहशतगर्द ग्रुप से वाबस्ता बताया जाता है। दागिस्तान शिमाली कफकास का एक ऐसा इलाका है जहां कहा जा रहा है कि बड़ी तादाद में दहशतगर्द जमा हो गए हैं। सूची का इलाका जहां सरमाई ओलंपिक खेल होने वाले हैं कोहे कफकास के दामन में वाक़ है। वाज़ह है कि वोल्वोग्राड में एक दिन के वक्फे से होने वाले 2 बम धमाकों में हलाक और मुतअद्दिद जख्मी हो गए थे। रूस ने इन हमलों पर शदीद बरहमी का इजहार करते हुए सलामती काउंसिल में सऊदी अरब के खिलाफ शिकायत दायर करने की बात कही थी। वाज़ह है कि ऐसी खबरें सामने आई थी जिनमें कहा गया था कि शाम के मामले पर सऊदी इंटेलिजेंस चीफ बंदर बिन सुल्तान ने रूस को धमकी दी थी कि अगर उसने शामी हुकूमत के लिए अपनी हिमायत बंद न की तो जंगजुओं अनासिर रूस में होने वाले सरमाई ओलंपिक के दौरान حملے کر سکتے ہیں۔ پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور فرزند رسول حضرت امام جعفر صادق علیہ السلام کے یوم ولادت اور ہفتہ وحدت کی مناسبت سے کرگل میں شاندار تقریبات کا اہتمام کیا گیا۔ تفصیلات کے ساتھ کرگل سے سجاد حسین۔
ولادت باسعادت پیغمبر آخر الزمان حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کے فرزند ارجمن امام جعفر صادق علیہ السلام کی ولادت باسعادت کے موقع پر ہفتے وحدت کی آخری تقریبات آج کرگل میں منعقد ہوئیں۔ ہفتے وحدت کی مناسبت سے آج امام خمینی میموریل ٹرسٹ کرگل کے زیر اہتمام حسینی پارک سے جامع مسجد کرگل تک ایک جلوس میلاد برآمد کیا گیا۔ اس دوران شرکا لبیک یا رسول اللہ، لا شرقیہ ولا غربیہ، اسلامیہ اسلامیہ کے شعار بلند کر رہے تھے۔ جامع مسجد میں پہنچنے کے بعد باقاعدہ طور پر ہفتے وحدت کی آخری تقریبات منعقد ہوئی کہ جس میں علماء کرام کی کثیر تعداد بشمول چیئرمین امام خمینی میموریل ٹرسٹ شیخ محمد حسین لطفی سمیت اہل سنت کے معروف عالم دین و امام جمعہ مسجد حنفیہ کرگل مولانا عارف نے بھی شرکت کی۔ اس موقع پر مقررین نے ہفتہ وحدت بمناسبت ولادت پیغمبر اکرم اور امام جعفر صادق علیہ السلام کے حوالے سے مفصل روشنی ڈالی، جبکہ دوران محفل ترانہ و منقبت خوانی بھی کی گئی۔
میری عشق نبی والے نبی زندگی میری۔
واضح رہے کہ اسلامی انقلاب کے بانی حضرت امام خمینی رضوان اللہ تعالی علیہ نے 12 سے 17 ربیع الاول کو بعنوان ہفتہ وحدت منائے جانے کا حکم دیا تھا کہ جس کے بعد سے اب تک کرگل میں ہر سال ان دنوں کو عقیدت و احترام کے ساتھ منایا جاتا ہے۔ ہندوستان کے زیر انتظام کرگل لداخ سے سجاد حسین، سحر عالمی نیٹ ورک۔
اور ناظرین، آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر پیش خدمت ہیں۔ جنیوا سمجھوتے پر عمل درآمد شروع، ایران نے یورینیم کی 20% افزودگی معطل کر دی۔ پاکستان کے شہر راولپنڈی میں خود کش دہشت گردانہ حملہ، 13 جاں بحق، درجنوں زخمی۔ وزیراعظم اور آرمی چیف کا سیکیورٹی کی صورتحال پر تبادلہ خیال۔ شام کے متعلق جنیوا 2 اجلاس میں شرکت کے لیے ایران کو باضابطہ دعوت نامہ بھیج دیا گیا، بان کی مون کا اعلان۔ ناظرین، خبریں اپنے اختتام کو پہنچی۔ تازہ ترین خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھ سکتے ہیں، پتہ ہے urdu.sahar.tv.ir۔ اسی کے ساتھ مجھے اجازت دیجیے، خدا حافظ۔